यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। मन्त्रीमण्डललाई पूर्णता दिने विषयमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच छलफल। नेकपा एकीकृत समाजवादी संघीय संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधव कुमार नेपाल सर्वसम्मत चयन। पार्टीबाट मन्त्रीमण्डलमा पठाउने नाम चयन गर्ने जिम्मा अध्यक्ष नेपाललाई नै। नेकपा एमाले निष्कासन गरेका 14 सांसदको पद रिक्त नगर्ने सभामुखको निर्णय। नेपालमा आज थप 1388 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। संक्रमित 24 जनाको मृत्यु। 2260 जना संक्रमण मुक्त। र यमनको दक्षिण पश्चिमी क्षेत्रमा रहेको साउदी नेतृत्वको गठबन्धन सैनिक आधार शिविरमा हुथी विद्रोही समूहको आक्रमणमा कम्तीमा 30 सैनिकको मृत्यु। सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमाले निष्कासन गरेका 14 सांसदहरूको पद रिक्त नगर्ने निर्णय गर्नुभएको छ। संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले राजनैतिक दल सम्बन्धी अध्यादेश बमोजिम अलग दल दर्ता गरेको जानकारी निर्वाचन आयोगबाट प्राप्त भएकाले सभामुख सापकोटाले कार्यवाही गर्नु नपर्ने निर्णय गर्नुभएको जानकारी दिनुभयो। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरूबीच मन्त्रीमण्डललाई पूर्णता दिने लगायत समसामयिक राजनैतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। नेकपा एमाले फुटेर केही दिनअघि मात्र एकीकृत समाजवादी पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू मन्त्रीमण्डललाई पूर्णता दिन लाग्नु भएको हो। नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधव कुमार नेपाल सर्वसम्मत चयन हुनुभएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा आज बसेको संसदीय दलको बैठकले दलको नेतामा अध्यक्ष नेपाललाई चयन गरेको हो। यही भदौ 9 गते निर्वाचन आयोगबाट नेकपा एकीकृत समाजवादीले नयाँ दलको मान्यता पाएको थियो। बैठकले संसदीय दलको विधान निर्माणका लागि मस्यौदा समिति समेत गठन गरेको छ। मस्यौदा समितिमा सांसदहरू भवानी प्रसाद खापुङ, निरादेवी जैरू, लक्ष्मी चौधरी, ठगेन्द्र प्रकाश पुरी र शेरबहादुर कुंवर रहनुभएको सांसद मेटमणि चौधरीले जानकारी दिनुभयो। यस्तै बैठकले राष्ट्रिय सभा संसदीय दलको नेतामा डाक्टर बेदुराम भूषाललाई सर्वसम्मत रूपले चयन गर्नुका साथै पार्टीबाट मन्त्रीमण्डलमा पठाउनेहरूको नाम चयन गर्ने जिम्मा पार्टी अध्यक्षलाई दिने निर्णय गरेको सांसद चौधरीले बताउनुभयो। संसदीय दलको बैठकलाई सम्बोधन गर्नुहुँदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्नो दल तत्काल अर्को पार्टीमा समाहित हुने भनी चलाइएको हल्ला सत्य नभएको बताउनुभयो। अध्यक्ष नेपालले तत्काल कुनै पार्टीसँग एकीकरण नहुने र नेपाली जनतालाई गरीबीको चक्रबाट मुक्त गर्न विश्व समुदायसँग हातेमालो गरी अगाडि बढ्ने बताउनुभयो।
कसै कसैले के भन्ने गरेका छन् भने अरूको टाङ मुनि छिर्न गइरहेका छन्, अरूको कार्यकर्ता बन्न गइरहेका छन्, तुरन्तै अर्को पार्टीमा समाहित भएर विलीन हुन गइरहेका छन्। त्यो सबै वाहियात प्रचार, कुनै सत्यता छैन त्यसमा। हाम्रो संगठनको संरचना विद्यमान छ, तल तल गाउँ गाउँमा, टोल टोलमा, बस्ती बस्तीमा, जिल्ला जिल्लामा, जनसंगठनहरूमा समानान्तर रूपमा सबै कमिटीहरू विद्यमान छन्। हामीले पनि जनतालाई गरिबीको चक्रबाट मुक्त गर्नका लागि र युवाहरूलाई व्यापक रूपमा आशा जगाउनका लागि, रोजगारीको प्रबन्ध गर्नका लागि, युवाहरूको खुबी क्षमता प्रतिभाहरूलाई उजागर गर्नका लागि हाम्रो ध्यान केन्द्रित हुनेछ। मार्क्सवादबाट हामी निर्देशित भएका व्यक्तिहरू वर्गीय दृष्टिकोण आत्मसात गर्दै हामी अगाडि बढ्नेछौं।
अध्यक्ष नेपालले युवा शक्तिको परिचालनमा जोड़ दिनुहुँदै युवाहरूको सहभागिता र युवाका लागि रोजगारी सृजना आफूहरूको मुख्य ध्येय हुने पनि बताउनुभयो। निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी नेपाल जसपा विभाजित भएपछि निर्वाचित प्रदेश सभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न यही भदौ 22 गते अपरान्न 5 बजेसम्म समय दिएको छ। आयोगका पदाधिकारीहरूको आज बसेको बैठकले दुवै दलका जनप्रतिनिधिहरूलाई दल रोज्न समय दिने निर्णय गरेको हो। सरकारले हालै ल्याएको अध्यादेश अनुसार संघीय संसद वा केन्द्रीय समितिको 20% पुर्याए दल विभाजन गर्न सक्ने व्यवस्था गरेपछि नेकपा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपा विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल यही भदौ 9 गते आयोगमा दर्ता भएका थिए। अध्यादेशमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल दर्ता प्रक्रिया शुरू भएको मितिले 21 दिनभित्र दल रोज्न सक्ने व्यवस्था भए अनुसार भदौ 22 गते भित्र दुवै दलका जनप्रतिनिधिले शनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार प्रदेशसभा सदस्यहरूले प्रदेश निर्वाचन कार्यालय र स्थानीय जनप्रतिनिधिहरूले जिल्ला निर्वाचन कार्यालयमा गएर शनाखत गर्नुपर्नेछ। राष्ट्रिय सभा दिगो विकास तथा सुशासन समितिले दिगो विकास लक्ष्यसँग सम्बन्धित सूचकलाई उच्च प्राथमिकता दिई कार्य गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकले दिगो विकास लक्ष्य हासिल गर्न प्रदेशसँग सहकार्य गर्नुपर्ने र दिगो विकास लक्ष्यलाई स्थानीयकरण गरी स्थानीय तहको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता उल्याउँदै तीनवटै तहसँग समन्वय गरी दिगो विकास लक्ष्यप्रति लक्ष्य प्राप्तितर्फ पहल गर्ने निर्णय गरेको छ। नेपालमा आज थप 1388 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 7,259 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 1,214 जना र 3,038 जनाको नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा 174 जना गरी 1388 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै गएको 24 घण्टामा 2,260 जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन्। नेपालमा कोरोना भाइरसबाट मुक्त हुने दर 93.9% रहेको छ। कोरोना संक्रमणबाट आज थप 24 जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु को संख्या 10,714 जना पुगेको मन्त्रालयले जनाएको छ। यस्तै होम आइसोलेशन र संस्थागत आइसोलेशनमा गरी जम्मा 35,796 जना सक्रिय संक्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ। त्यसमध्ये 625 जनाले आईसीयू र 167 जनाले भेन्टिलेटरमा उपचार गराइरहेका छन्। नेपालमा लगाइएका कोरोना विरूद्धका दुवै मात्रा खोपमा 90% एन्टीबडी पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गरी कोरोनाको एक मात्रा खोप लगाएका व्यक्तिहरूमा 80% र दुवै मात्रा लगाएका व्यक्तिहरूमा 90% एन्टीबडी देखिएको जनाएको हो। सरकारले गरेको राष्ट्रिय सेरो प्रिभ्यालेन्स सर्वेक्षणमा असार 21 गतेदेखि साउन 30 गतेसम्म संकलित नमूना मध्ये 13,161 जनाको नमूना परीक्षण गरी विश्लेषण गरिएकोमा 68.6% नमूनामा कोविड 19 एन्टीबडी देखिएको प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले विज्ञप्ति मार्फत जानकारी दिनुभयो। सर्वेक्षणबाट सातै प्रदेश हिमाल पहाड तराई सबै उमेर समूहमा समान किसिमको एन्टीबडी देखिएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसले रूप परिवर्तन गरिरहने जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह समेत गरेको छ। सरकारले कोविडसँग मिल्दो लक्षण देखिएमा स्थानीय तहसँग सम्पर्क गरी निशुल्क परीक्षण गर्न समेत सर्वसाधारणलाई अनुरोध गरेको छ। तनहुमा जारी निषेधाज्ञा आगामी भदौ 21 गतेसम्मका लागि थप गरिएको छ। प्रमुख जिल्ला अधिकारी सागर आचार्यले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले केही खुकुलो गर्दै एक हप्ताका लागि निषेधाज्ञा थपिएको जानकारी दिनुभयो। प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार बन्द गरिएका सेवा तथा व्यवसाय बाहेक अन्य सेवा व्यवसायहरू बिहान 7 देखि साँझ 6 बजेसम्म सञ्चालन गर्न पाइनेछ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो 3 दिनदेखिको वर्षापछि बाढ़ी पहिरो र डुबानमा परि देशका विभिन्न जिल्लामा 9 जनाको मृत्यु भएको र 6 जना बेपत्ता भएको जनाएको छ। लगातारको वर्षापछि पाल्पामा घर भत्किँदा हिजो राति 1 बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा तानसेन नगरपालिका 5 कैलाश नगरका नारायण बहादुर दर्जीकी 10 वर्षीय छोरी नैना दर्जी रहेको प्रहरीले जनाएको छ। पहिरोले सोही नगरपालिका 8 डुम्रेमा घर बगाउनुका साथै केही पशु चौपाया पुरिएका छन्। सो स्थानका अन्य 3 घर पहिरोको जोखिममा परेका छन्। यस्तै रूपन्देहीको बुटवल 3 ज्योतिनगरमा पहिरोले करिब 1 दर्जन घर पुरिएका छन्। चुरे पहाड़बाट खसेको पहिरोका कारण थप 50 भन्दा बढ़ी घर जोखिममा परेको बुटवल उपमहानगरपालिका वडा नम्बर तीनका कार्यवाहक वडा अध्यक्ष लीला श्रेष्ठले जानकारी दिनुभयो। घर पुरिए पनि मानवीय क्षति भने नभएको श्रेष्ठले बताउनुभयो। यसै गरी स्याङ्जाको गल्याङ एक रामदीमा पनि पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। रामदीको अस्थायी प्रहरी बीट नजिकै रहेको एक होटलमा खाना खाने क्रममा माथिबाट पहिरो खस्दा वालिङ चौधकी धनमाया उमराह मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोका कारण स्याङ्जा पाल्पा बुटवल सड़क खण्ड अवरूद्ध भएको छ। उपत्यकामा फोहोर व्यवस्थापन समस्याको रूपमा रहँदै आएको छ। उपत्यकाको एकमात्र फोहोर व्यवस्थापन स्थल सिसडोल ल्याण्डफिल्ड साइड भरिएको र निरन्तर वर्षा भइरहेका कारण उपत्यकाका सड़कहरूमा फोहोर थुप्रिएर दुर्गन्धित बन्न थालेको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
वर्षायाम शुरू भएसँगै वर्षेनी काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन कार्य समस्या बन्ने गरेको छ। केही समयदेखि फोहोर उठ्न नसक्दा महानगरका विभिन्न चोकहरू र सड़क छेउछाउमा फोहोर थुप्रिएका छन् भने काठमाडौँ महानगरवासीका घर घरमा पनि फोहोर थुप्रिएका छन्। यसबाट सड़क दुर्गन्धित बनेर आवत जावतमा सर्वसाधारणलाई कठिनाई भइरहेको त छ नै, यसबाट विभिन्न रोगहरू लाग्ने पो हो कि भन्ने त्रासमा समेत महानगरवासीहरू छन्। अहिले निरन्तर पानी परिरहेको र सिसडोलको ल्याण्डफिल्ड साइड भरिएर फोहोर व्यवस्थापनमा समस्या देखिएको महानगर जनाएको छ। काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वर मानडंगोल:
फोहोर राख्दा राख्दै डंगोर भएर माथि पुगिसकेका छ, तल ठाउँ छैन, 50 मिटर जति त्यो डंगोर भनौँ न पहाड जस्तो चढेर अनि माथि चाहिँ त्यो फोहोरलाई व्यवस्थापन गर्नुपर्ने, घाम एक दिन मात्र लागेको भए पनि फोहोर जान्थ्यो, कन्टिन्यू बानी परिरहेछ, जसको कारणले अहिले समस्या आइरहेको छ। त्यो विषयमा तत्कालिक वैकल्पिक व्यवस्था के हुन सक्छ भन्ने कुरा छलफल हुँदैछ।
सिसडोलमा 2-3 वर्षका लागि मात्र फोहोर व्यवस्थापन गर्ने भनेर सम्झौता गरिएकोमा यसलाई बढ़ाएर 14-15 वर्षसम्म प्रयोग गरिसक्दा समेत वैकल्पिक व्यवस्था गर्न नसक्दा उपत्यकामा यस्ता समस्या दोहोरिने गरेको छ। फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि शहरी विकास मन्त्रालयले समयमा नै दीर्घकालीन ल्याण्डफिल निर्माणको काम सम्पन्न नगर्दा समस्या चुलिएको हो। सरकारले दीर्घकालीन योजना सहित फोहोर व्यवस्थापनका लागि बञ्चरे डाँडामा पूर्वाधार तयारीका कामहरू गरिरहेकाले अबको केही समयमा यो समस्या हटेर जाने बताउनुहुन्छ महानगरपालिकाका प्रवक्ता डंगोल:
फोहोरलाई व्यवस्थापन गर्ने गरी पूर्वाधार नेपाल सरकार शहरी विकास मन्त्रालय गरिदिनु पर्ने, त्यो काम पनि ढिलो भइरहेछ। बञ्चर डाँडालाई व्यवस्थित पूर्वाधार चाहिँ बनाएर महानगरलाई जिम्मा दियो भने बाँकी चाहिँ फोहोर हामी त्यहाँ व्यवस्थापन गर्ने हो। त्यो पूर्वाधार तयार गरेर महानगरलाई जिम्मा दियो भने हामी त्यहाँ चाहिँ फोहोर व्यवस्थापन गर्न सक्षम हुनेछौँ। त्यसपछि अहिलेको जुन समस्या छ त्यो चाहिँ आउँदैन।
उपत्यकाको फोहोर व्यवस्थापन गरिँदै आएको सिसडोल भरिएको र दीर्घकालीन व्यवस्थापन हुन नसक्दा समस्या थप चुलिएको हो। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि स्वागत छ। अब बाँकी समाचार। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले जल तथा ऊर्जा आयोगलाई जलस्रोतको अध्ययन अनुसन्धान सहित नियमनकारी निकायका रूपमा विकास गरेर लैजानुपर्ने बताउनु भएको छ। जल तथा ऊर्जा आयोगको सचिवालयको गतिविधिबारे आज जानकारी लिनुभएपछि मन्त्री भूषालले कुनै पनि निकायले आफ्नो क्षेत्राधिकारभित्र रहेर कुशलतापूर्वक काम गर्नुपर्ने र आयोगलाई जनशक्ति एवं आर्थिक स्रोत उपलब्ध गराएर सक्षम बनाइने बताउनुभयो। सुदूरपश्चिम प्रदेशको प्रमुख पर्व गौरा धूमधामका साथ भित्रिएको छ। आज त्यहाँका हिन्दू महिलाले नजिकै रहेका खेतबाट गौरालाई गौरा घरसम्म भित्र्याएका हुन्। भगवान शिवकी पत्नी हिमालयकी छोरी गौराले कड़ा उपासना गरी शिवालाई पतिका रूपमा प्राप्त गरेको स्मरणमा सुदूरपश्चिम प्रदेशमा गौरा मनाउने चलन रहेको जोरायल गाउँपालिका 5 का पुजारी दिल्लीराज जोशीले बताउनुभयो। ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा यस वर्ष मेलामा रोक लगाइएको छ। कोरोना महामारीलाई ध्यानमा राखी भोलि सर्वसाधारणलाई मन्दिर छिर्न रोक लगाइएको मन्दिरका पुजारी प्रतापधर राजोपाध्यायले बताउनुभयो। प्रदेश नम्बर 2 सरकारको बेटी पढाउ बेटी बचाओ अभियान अन्तर्गत साइकल वितरण कार्यक्रम प्रभावकारी बन्दै गएको छ। अभियान अन्तर्गत प्रदेश नम्बर 2 का सबै सामुदायिक विद्यालयका छात्राहरूलाई समेटिएको छ। वीरगंजबाट संवाददाता राजेन्द्र सिंहको रिपोर्ट।
सामुदायिक विद्यालयमा कक्षा आठमा अध्ययनरत प्रत्येक छात्राहरूलाई पुग्ने गरी भइरहेको साइकल हस्तान्तरण कार्यले छात्राहरू निकै उत्साहित देखिएका छन्। पर्सा जिल्लामा करिब 80% हाराहारीमा सामुदायिक विद्यालयमा साइकल वितरण भइसकेको छ। टाढा टाढाबाट विद्यार्थीहरूलाई विद्यालय आउन जान निकै सजिलो हुने गरेको छात्राहरूको भनाइ छ। अभियान अन्तर्गत कक्षा आठ पछि पनि छात्राहरूलाई माथिल्लो कक्षा अर्थात उच्च शिक्षा अध्ययन गर्न सजिलो हुने तथा अभिभावकहरू समेत आकर्षित हुने भएकोले यस प्रकारको काम निकै फलदायी रहेको पर्सा सखुवा पर्सौनी गाउँपालिकाका स्थानीय शिव कुमार शाह बताउनुहुन्छ।
यो साइकलबाट तपाईँको 8, 9, 10, 11, 12 यानि कि हाम्रो उच्च शिक्षा आर्जन गर्नेसम्मको चाहिँ सन्देश दिन खोजेको हो यो साइकल मार्फत।
हालसम्म प्रदेश सरकारले टेन्डर प्रक्रिया मार्फत करिब 25,000 साइकल खरिद गरी 90% 8 जिल्लामा वितरण गरिसकेको प्रदेश नम्बर 2 मुख्यमन्त्री लालबाबु राउत गद्दीका स्वकीय सचिव दीपक यादव बताउनुहुन्छ।
प्रदेश 2 प्रत्येक पालिकाको प्रत्येक वार्डको स्कूलमा कक्षा 8 अध्ययनरत कक्षा 8 चल्ने विद्यालयका विद्यार्थीहरू नछुटुन्, सबै स्कूलमा साइकल जाओस् र विद्यार्थीहरू सहज रूपमा साइकल पाउन्। हाम्रो खरिद प्रक्रिया टेन्डर मार्फत लगभग 25,000 साइकल हाम्रो आइसकेका छ। 80% हाराहारीमा साइकल वितरण भइसकेको छ।
साइकल वितरण अभियानमा प्रत्येक छात्राको लागि निर्धारण गरिएको खर्च धेरै ठूलो नभए पनि यसमा देखिएको आकर्षणले छोरीहरूलाई विद्यालय नपठाउने अभिभावकलाई छोरी शिक्षा निरन्तरता दिन निकै टेवा पुग्ने जनविश्वास रहेको छ। राजेन्द्र सिंह, रेडियो नेपाल, वीरगंज।
अब केही अन्तर्राष्ट्रिय समाचार। यमनको दक्षिण पश्चिमी क्षेत्रमा रहेको साउदी नेतृत्वको गठबन्धन सैनिक आधार शिविरमा हुथी विद्रोही समूहको आक्रमणमा परि कम्तीमा 30 सैनिकको मृत्यु हुनुका साथै 60 घाइते भएका छन्। यमनी अधिकारीहरूका अनुसार हुथी विद्रोहीहरूले ड्रोन तथा क्षेपास्त्रको प्रयोग गरी अल आनाद स्थित सैन्य शिविरमा थुप्रै आक्रमण गरेका छन्। यमनका दक्षिणी सैन्य बल प्रवक्ता मोहम्मेद अल नाकिबका अनुसार आक्रमणमा मृत्यु हुने सैनिकको संख्या 30 40 रहेको र यो संख्या थप बढ़न सक्ने बताइएको छ। संयुक्त राष्ट्र संघ र अमेरिकाको मध्यस्थतामा साउदी नेतृत्वको गठबन्धन र हुथी समूह बीच भइरहेको शान्तिवार्ता निष्कर्षमा पुग्न नसकिरहेको बेला सैन्य शिविरमा आक्रमण भएको हो। अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको काबुल विमानस्थलमा फेरि आक्रमण हुन सक्ने भन्दै सजग रहन सबैलाई आग्रह गर्नुभएको छ। अमेरिकी विदेश मन्त्रालयले आक्रमणको भरपर्दो सूचना मिलेकोले आफ्ना नागरिकहरूलाई काबुल विमानस्थल वरपर नजान सचेत गराएको छ। अमेरिकाको दक्षिणी राज्य लुजियानामा केही दशक यताकै सबैभन्दा शक्तिशाली आँधी नजिकिँदै जाँदा त्यस राज्यका तटीय क्षेत्रमा बसोबास गर्ने 10,000 मानिस सुरक्षित स्थानतर्फ गएका छन्। स्थानीय समयअनुसार आइतबार बेलुका आइडा आँधी गल्फ अफ मेक्सिकोमा पुग्ने बताइएको छ। आँधीसँगै 220 किलोमिटर प्रति घण्टाको दरमा हावा चल्ने तथा जोखिमयुक्त छालहरू आउने सम्भावना रहेको अमेरिकी मौसम पूर्वानुमान केन्द्रहरूले बताएका छन्। सन् 2005 न्यू अर्लियन्समा गम्भीर क्षति गरेको क्याट्रियाना आधी भन्दा आइडा भयानक हुने पूर्व अनुमानकर्ताहरूले बताएका छन्। अब आर्थिक समाचार।
नेपाल राष्ट्र बैंकले हवाई सेवा संचालक संस्थालाई सेवा आयातका लागि सटाई सुविधा उपलब्ध गराउने भएको छ। राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजत पत्र प्राप्त निकायहरूलाई एकीकृत परिपत्र पठाउँदै सेवा आयातका लागि 25,000 अमेरिकी डलर बराबरको वाणिज्य बैंकहरूबाटै सटाई सुविधा उपलब्ध गराउने नयाँ व्यवस्था गरेको हो। सटाई सुविधा लिनका लागि कम्पनी दर्ताको प्रमाण पत्र, कर दर्ताको प्रमाण, बिल बीजकको प्रमाणित प्रतिलिपि लगायत 7 कागज पत्र आवश्यक पर्ने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले COVID-19 पछिको परिस्थितिमा नवीकरणका लागि निवेदन पेश गर्ने तथा गराइसकेका विदेशी मुद्राको कारोबार गर्न इजाजत पत्र प्राप्त संस्थाहरूको म्याद 1 लागि निशुल्क थप गर्ने समेत जनाएको छ। सेनकालीन इतिहास जोडिएको रुद्रपुर गढी सहित आसपासका क्षेत्र समेटेर पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने भएको छ। नवलपरासीको बर्दघाट सुस्ता पूर्व नवलपुरको हुप्सीकोट गाउँपालिका अन्तर्गत पर्ने रुद्रपुर गढी सहितका क्षेत्रलाई समेटेर पर्यटकीय क्षेत्रको विकास गर्न लागि हो। संघीय सरकारको 2,08,00,000 रूपियाँ र त्यति नै रकम गाउँपालिकाले थप गरेर रुद्रपुर गढी क्षेत्रको पर्यटकीय विकास तथा संरक्षण गर्न लागि गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले जानकारी दिनुभयो। शिवम सिमेन्ट लिमिटेडले विद्युत महसुल बापत 2,34,00,000,000 रूपियाँ तिरेको छैन। हेटौडा उपमहानगरपालिका 16 स्थित शिवम सिमेन्टले विगत 5 वर्षदेखि विद्युत महसुल बापत सो रकम नतिरेको हो। धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार शेयर बजार झण्डै 50 अङ्कले ओह्रालो लागेको छ। आइतबार शेयर बजार सूचक 49.18 अङ्कले ओह्रालो लागेर नेप्से परिसूचक 3,044.87 बिन्दुमा रोकिएको छ। आइतबार राम्रा र बलिया कम्पनीको सूचक समेत 8.59 अङ्कले घटेर 562.86 बिन्दुमा झरेको छ। कारोबार रकम समेत 15.5 अर्ब रूपियाँ बराबरमा सीमित भएको आइतबार शेयर बजारमा सबैभन्दा धेरै जीवन बीमा समूह 304 अङ्क र निर्जीवन बीमा समूह 253 अङ्कले घटेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो अर्जुन श्रेष्ठ। अब खेलकुद समाचार अजय बम्बाट।
प्रथम रिभाइज लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनशीप आयोजना हुने भएको छ। कोविडबाट प्रभावित खेललाई यस प्रतियोगिताले केही रिफ्रेस बनाउनेछ। असोज 1 गतेदेखि 5 गतेसम्म आयोजना हुने च्याम्पियनशीपमा पुरुष एकल र युगल महिला एकल भेटरान्स युगल गरी 4 विधामा खुल्ला प्रतिस्पर्धा गराइनेछ। च्याम्पियनशीपमा राष्ट्रिय खेलाड़ीहरू प्रदेश र जिल्ला नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी 3 विभागीय टीम विभिन्न संघ संस्था क्लब नेपालमा बसोबास गर्दै आइरहेका विदेशी खेलाड़ीहरूलाई पनि सहभागिता गराइनेछ। च्याम्पियनशीपमा 300 भन्दा बढी खेलाड़ीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। आयोजकको लगनखेल स्थित आफ्नै कवर हलमा आयोजना हुने च्याम्पियनशीपमा कोविड 19 को उच्च संक्रमणलाई ध्यानमा राखि सम्पूर्ण सरकारी मापदण्डलाई पालना गर्दै खेलाड़ी प्रशिक्षक निर्णायक अफिसियल र अत्यावश्यक व्यक्तिहरूलाई मात्र हलमा प्रवेशको व्यवस्था गरिनेछ। सोही क्रममा नेपालका लागि अन्तर्राष्ट्रिय पदक प्राप्त गर्न सफल खेलाड़ीहरूलाई नगद पुरस्कार सहित सम्मान गर्ने कार्यक्रम समेत रहेको छ। तेस्रो भेटरान कप असोज 1 गतेदेखि शुरू हुने भएको छ। जितपुर सिमारा उपमहानगरपालिका वार्ड नम्बर 2 रहेको कोशेली युथ क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो। प्रतियोगिता बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मूल समितिका संयोजक सोमपाल बमजनले गैरी खेल मैदानमा तेस्रो संस्करण शुरू गर्न लागेको जानकारी दिनुभयो। असोज 12 गतेसम्म चल्ने प्रतियोगितामा 14 टीमको सहभागिता रहनेछ। प्रतियोगिताको विजेताले नगद 50,000 र उपविजेताले नगद 30,000 पाउनेछन्।
अब मौसम सम्बन्धी जानकारी। मनसूनको न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले हाल नेपालमा मनसूनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। लगातारको वर्षाका कारण पछिल्लो पटक कपिलवस्तुको बाणगंगा स्थित वर्षा मापन केन्द्रमा भारी वर्षा मापन भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकाले बाणगंगा गुडुङ लगायतका ससाना नदीहरूमा आकस्मिक बाढ़ी आउन सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सम्बन्धित सबैमा आग्रह गरेको छ। साथै आज कमला बागमती पूर्वी राप्ती तिनाऊ पश्चिम राप्ती बबई लगायतका नदीहरूमा बहाव बढ़ने मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ। देशको धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र सबै प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना रहेको र पहाड़ी भूभागमा भूक्षय पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदी नाला र खहरे खोलामा पानीको सतह बढ़न सक्ने हुँदा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 25 डिग्री सेल्सियस न्यूनतम 20.4 वर्षा 3.9 मिलिमिटर काठमाण्डुको अधिकतम तापक्रम 21.3 डिग्री सेल्सियस न्यूनतम 19 डिग्री सेल्सियस वर्षा 25.2 मिलिमिटर पोखराको अधिकतम तापक्रम 23.5 डिग्री सेल्सियस न्यूनतम 21.4 वर्षा 64.2 मिलिमिटर वीरेन्द्रनगरको अधिकतम तापक्रम 27.9 डिग्री सेल्सियस न्यूनतम 23.2 वर्षा 8.7 मिलिमिटर र दिपायलको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस न्यूनतम 23.6 डिग्री सेल्सियस वर्षा फाटफुट। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मन्त्रीमण्डललाई पूर्णता दिने विषयमा सत्तारूढ़ गठबन्धनका शीर्ष नेताहरूबीच छलफल। नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधव कुमार नेपाल सर्वसम्मत चयन। पार्टीबाट मन्त्रीमण्डलमा पठाउने नाम चयन गर्ने जिम्मा अध्यक्ष नेपाललाई नै। नेकपा एमाले निष्कासन गरेका 14 सांसदको पद रिक्त नगर्ने सभामुखको निर्णय। नेपालमा आज थप 1388 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। संक्रमित 24 जनाको मृत्यु। 2260 जना संक्रमण मुक्त। र यमनको दक्षिण पश्चिमी क्षेत्रमा रहेको साउदी नेतृत्वको गठबन्धन सैनिक आधार शिविरमा हुथी विद्रोही समूहको आक्रमणमा कम्तीमा 30 सैनिकको मृत्यु। हौस् त, साँझ 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।